यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय तहलाई थप प्रभावकारी बनाउनु पर्नेमा सांसदहरूको जोड। बाढ़ी पहिरो प्रभावित क्षेत्रको अध्ययनका लागि तत्काल प्राविधिक टोली खटाउन गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। नेपालमा आज 3611 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। कोरोना संक्रमणबाट थप 27 जनाको मृत्यु। आज 1816 जना संक्रमण मुक्त। र अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन थप प्रभावकारी बनाउन सेना परिचालन। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले कोरोना नियन्त्रण, बाढ़ी पहिरो र डुबानले ल्याएको समस्या र समसामयिक राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धि सम्झौता गर्नुपर्ने बताउनुभयो। सांसद रावलले नेपाली जनताको स्वाभिमानलाई चोट पुर्याउने गरी आएका मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता भइसकेको आशंका गर्नुहुँदै सम्झौता सम्बन्धी सम्पूर्ण प्रतिलिपि सांसदहरूले पढ्न पाउनुपर्ने माग गर्नुभयो। बैठकमा सांसद प्रदीप गिरीले वर्तमान सरकारलाई असफल हुने छूट नभएको बताउनुभयो। उहाँले 2062-63 को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधानका सम्भागहरू अहिले सरकारमा रहेकाले यो सरकार असफल भयो भने सबै असफल हुने कुरामा समयमा नै सचेत बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसद गिरिराजमणि पोखरेलले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो। उहाँले सरकारसँग कोविडको नियन्त्रण जस्ता थुप्रै चुनौती रहेको र जलवायु परिवर्तनका कारण बाढ़ी पहिरो र डुबान जस्ता समस्या देखिएकाले नियन्त्रणका लागि समयमा नै ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले कोविड संक्रमण नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको भन्दै स्थानीय तहलाई थप शक्तिशाली बनाउनु पर्ने बताउनुभयो। उहाँहरूले बाढ़ी पहिरो र डुबानको समस्या बढ़दै गएकाले नदी नियन्त्रणका लागि प्रभावकारी रणनीति ल्याउन र पीड़ितका लागि राहत आवासको व्यवस्था समयमा नै गर्न माग गर्नुभयो। बैठकमा डाक्टर सुरेन्द्र प्रसाद यादव, प्रेम सुवाल, कृष्ण भक्त पोखरेल, रंगमती शाही, महेश्वर जंग गहतराज, रेणुका गुरूङ लगायतका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष 2076-77 को वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2076-77 सभामा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवाद समाधानका विषयमा छलफल भएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले देउवा निवास बुढा नीलकण्ठमा आज क्रियाशील सदस्यता विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिका सदस्यहरूसँग छलफल गर्नुभएको हो। पार्टी पदाधिकारी बैठकले 5 दिनभित्र सदस्यता विवाद समाधान गर्ने गरी शीर्ष नेताहरूलाई जिम्मेवारी दिए अनुसार छलफल भए पनि सहमति जुट्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँडले सिन्धुपाल्चोक, मनाङ, गोर्खा, लमजुङ लगायतका क्षेत्रमा बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको भन्नुहुँदै ती स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिनुभएको हो। गृहमन्त्री खाँडले बाढ़ी पहिरोका कारण कतिपय स्थानमा आवत जावत समेत रोकिएको उल्लेख गर्नुहुँदै त्यस्ता स्थानमा हेलिकप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो। उहाँले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्न समेत निर्देशन दिनुभयो। अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनिया राजदूत हो याङछीले आज शिष्टाचार भेट गर्नुभएको छ। अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोविड महामारी र भूकम्पपछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। मन्त्री शर्माले कोविड विरूद्ध नेपाली जनतालाई खोप सरकारको प्राथमिकतामा रहेको भन्नुहुँदै चीनले 18 लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो। उहाँले चीनबाट थप खोप खरिदका लागि प्रक्रिया अघि बढ़ाइएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो। भेटमा चीनिया राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिनुहुँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चीनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग नेपालका लागि चिनिया राजदूत हो याङछीले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ। मन्त्री भूषालले चिनिया लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताउनुभयो। मन्त्री भूषालले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड़ दिनुभयो। भेटमा चिनिया राजदूत होले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। नेपालमा आज थप 3,611 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 9,783 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 2,467 जना र 4,878 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 1,144 जना गरी 3,611 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 1,816 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट हालसम्म 6,52,261 जना संक्रमण मुक्त भएका छन्। तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 94.1% रहेको छ। देशभरि आज कोरोना संक्रमणबाट 27 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,834 पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको तेस्रो लहरबाट बालबालिका बढ़ी प्रभावित हुनेमा विज्ञहरूले चेतावनी दिइरहेका छन्। मानिसहरूले स्वास्थ्य मापदण्ड पालना नगर्ने र हेल्थ चेकराई गरेका कारण कोरोना संक्रमणको तेस्रो लहर शुरू हुने र यसबाट बालबालिका बढ़ी प्रभावित हुने भएकाले बेलैमा तयारी थाल्न सरकारले सम्बन्धित स्वास्थ्य निकायहरूलाई निर्देशन दिइसकेको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका बढ़ी संक्रमित हुने भन्दै बालबालिकालाई केन्द्रमा राखेर अहिले नै तयारी थाल्न अस्पतालहरूलाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। सहप्रवक्ता डाक्टर अधिकारीले कोरोना संक्रमणको संख्या दैनिक उकालो लागिरहेको र उपलब्ध कोरोना विरूद्धको खोप बालबालिकाले लगाउन नमिल्ने र व्यवहार परिवर्तनले गर्दा तेस्रो लहरमा बालबालिका बढ़ी संक्रमित हुन सक्ने भएकाले सबैलाई सतर्क बन्न आग्रह गर्नुभयो।
त्यो अवस्था नआओस् भन्न अहिले हामीसँग समय छ। अहिले समय हुँदै हामीले संक्रमण समुदायमै रोक्न सक्ने गरी एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण जाने कुराहरूलाई हामीले रोक्ने गरी व्यवहारहरू गर्नुपर्नेछ। त्यो अहिले हामीले गर्न सक्यौं भने संक्रमणको तेस्रो लहर आउँदैन। अब हामी सम्बन्धित अरू निकायहरू र सर्वसाधारणहरूले के बुझ्नुपर्छ भने मन्त्रालयले सरकारको आधिकारिक निकायले जोखिमलाई आकलन गरिसकेको अवस्थामा हामी अब चुक्नु हुँदैन।
सरकारले 2078 जेठ मध्येदेखि असार मसन्तासम्म देशका विभिन्न भागहरूबाट कोरोनाको नयाँ प्रजाति समुदायमा छ कि छैन भनेर विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाहरूको भारतको नयाँ दिल्लीमा जिनोमिक पहिचानका लागि पठाएको थियो, जसमा 47 नमूनाको जीन सिक्वेन्स गर्दा 100% डेल्टा भाइरस भेटिएको र ती मध्ये 6% डेल्टा भाइरसकै उत्परिवर्तित रूप डेल्टा प्लस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाले दोस्रो लहरमा फैलिएको अल्फा भाइरसलाई डेल्टा भाइरसले विस्थापित गरेको जानकारी दिनुभयो।
कोरोनाको दोस्रो लहरको शुरूआती दिनमा अल्फा भेरिएन्ट देखिए पनि त्यसलाई छिट्टै नै डेल्टा भेरिएन्टले विस्थापित गर्यो। परीक्षणका लागि छानिएका 7% नमूनामा डेल्टा भेरिएन्ट नै देखिएको छ, जसमध्ये 6% नमूनामा थप म्युटेसन छ। बोलीचालीको भाषामा डेल्टा प्लस भन्ने गरिन्छ। अहिलेसम्मको भेरिएन्ट मध्ये डेल्टा भेरिएन्ट सबभन्दा छिटो फैलिने भेरिएन्ट भएको प्रमाणहरूले
साउन 5 गते कोरोना भाइरसको संक्रमण दर 20.2% रहेकोमा यही सातामा बढ़ेर 24.2% पुगेको मन्त्रालयको तथ्याङ्क छ। सरकारले खोप अभियान जारी राखे पनि सबै नागरिकलाई खोप नलगाएसम्म सबै उमेर समूह संक्रमणको उच्च जोखिममा भएको विज्ञहरूको भनाई छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँ तराई मध्ये द्रुत मार्ग सड़क आयोजनामा गत आर्थिक वर्ष लक्ष्यको 97.35% खर्च भएको नेपाली सेनाले जनाएको छ। सेनाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले द्रुत मार्गको आर्थिक वर्ष 2077-78 वार्षिक कार्य प्रगति स्थिति तथा चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमबारे जानकारी दिनुभएको थियो। गत आर्थिक वर्षमा 8,96,88,00,000 रूपियाँ विनियोजन भएकोमा 97.35% खर्च भएको जानकारी दिनुहुँदै आयोजना प्रमुख पोखरेलले आर्थिक वर्ष 2076-77 समष्टिगत भौतिक प्रगति 11.11% रहेकोमा गत आर्थिक वर्षमा थप 5.10% काम सम्पन्न भएको बताउनुभयो। आयोजनाको स्वीकृत डीपीआर अनुसार 1,75,00,000,00,000 रूपियाँ लागत अनुमान रहेकोमा हालसम्म कुल बजेट खर्च 25,39,00,000,00 रूपियाँ रहेको छ। आयोजनाको हालसम्मको भौतिक प्रगति 16.10% रहेको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ। प्रदेश कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख शेरचनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ बताउनुभयो। नेकपा एमालेमा प्रवेश गरेको भन्दै सांसद पद समेत जाने गरी कार्यवाहीमा परेका माओवादी केन्द्रका केही सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटको आजका लागि तोकिएको सुनवाई स्थगित भएको छ। कार्यवाहीमा पर्नुभएका पूर्व माओवादी नेताहरू टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु शाहले आफूहरू हालसम्म पनि माओवादी केन्द्रमै रहेकोले सांसद पद कायम राख्न माग गर्दै गत बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद अकबर बहादुर सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज जारी गर्नुभएको शोक वक्तव्यमा दार्चुलाका पूर्व सांसद सिंहको निधनको खबरले आफूलाई स्तब्ध र दुखित बनाएको उल्लेख गर्नु भएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्नुहुँदै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नुका साथै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। पूर्व सांसद सिंहको आज काठमाडौँको तिलगंगामा 90 वर्षको उमेरमा निधन भएको हो। दार्चुलाको ब्यास गाउँपालिका दुई मालघाटमा तुइनबाट महाकाली नदी तर्ने क्रममा आज एक व्यक्ति नदीमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यबाट दार्चुला सदरमुकाम खलंगा आउने क्रममा एसएसबीले तुइन काटिदिँदा 35 वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्। महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रम सिंह धामीले बताउनुभयो। नेपालतर्फ सड़क नहुँदा ब्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता रहेको छ। यसैबीच नेपाली कांग्रेसले दार्चुलामा तुइन तर्ने क्रममा एक युवा बेपत्ता भएको घटनाको वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्नुहुँदै यस्तो माग गर्नुभएको हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बाढ़ी प्रभावितहरूका लागि अस्थायी आवास निर्माण शुरू गरेको छ। बाढ़ी पीड़ितहरूका लागि गाउँपालिकाले 1.5 महिनाभित्र आवास निर्माण गरी हस्तान्तरण गर्ने बताएपछि उनीहरू खुशी भएका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
चिउरी खर्कामा 22 घरधुरी छन्। सबैको अवस्था उही छ, न घर रह्यो न जमिन। भूकम्पको कारण विस्थापित भएका यस बस्तीका बासिन्दा अब पुरानै थापथलोमा बस्न बाध्य छन्, तर आशा भने मारेका छैनन्। स्थानीय सुरज थापा मगर:
हामीलाई सहयोग गर्ने विभिन्न संस्थाहरू रातहरू वितरण गर्नु भएको छ।
हेलम्बु गाउँपालिकाले उक्त क्षेत्रका बाढ़ी प्रभावितलाई अस्थायी आवास निर्माण कार्य शुरू गरेको छ। आफ्नो पालिकामा बाढ़ीका कारण विस्थापित भएका सबैलाई आफ्नो घर बनाउने सुरक्षित ठाउँ भए त्यही र नभएकालाई उचित स्थान छनौट गरी घर बनाउने बताएको छ। यस समुदायमा गाउँपालिकाको डिजाइन अनुसार स्टार्ट फण्डको सहयोग, केयर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा 20 वटा 3 कोठी अस्थायी आवास निर्माण कार्य शुरू गरेको बताउनुहुन्छ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा।
अस्थायी तारा घर निर्माण गर्ने काम धमधम भइरहेछ। हेलबटासलाई 40 वटा बनाउन जिम्मा दिइसक्यो। 1.5 महिनाभित्र घर बगेको साथीहरू त्यो घर राख्ने काम सम्पन्न।
वर्षायाम, तिनहुँको झरी र घामले बस्न धौधौ भएको बेला निर्माणाधीन अस्थायी आवासले चिउरी खर्कवासीको मनमा बाढ़ीको पीड़ा भए पनि मुहारमा हाँसो थपिएको छ। नजिकैको चाडबाडमा बाँस र गाँस गुमाउँदाको पीड़ामा तत्काल घर बनाउन पाउँदा उनीहरूको मुहारमा हाँसो थपिएको छ। स्थानीय सरस्वती मगर:
पानीबाट जोगेको ज्यानलाई जोगाउन हामी अहिले त्रिपालमुनि छौँ र तर्का समयको भएको कारणले दिउँसो घाम लाग्दा र बेलुका पानी पर्दा एकदम कष्टपूर्ण समय भोग्नु परेको कारणले अहिले हामी अस्थायी आवास निर्माणमा लागि परेका छौँ।
कुल 107 घर परिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब 90 घर पूर्ण रूपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताउनुभयो। उहाँले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिएको र सरकारले दिने भनेको 5 लाख रुपियाँ आउने बित्तिकै स्थायी आवासको निम्ति काम थाल्ने समय जानकारी दिनुभयो।
घरै भत्केको पहिलेको तथ्याङ्कमा 107 जना हो। यो पछिल्लो सर्वे नै गर्न जाँदाखेरि घोड समेत लेखेको रहेछ, त्यसमा अलिक घटेर आएको छ, झनै 90 जना रहेछ। चाहिँ आवासको निर्माणको लागि त हामीले नाम संकलन गरेर पठाइसक्यौँ। अब उताबाट फाइल आउने बित्तिकै हामी उतातिर लगाइहाल्छौँ।
गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लगत अनुसार एकै किसिमका घर निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको प्राविधिक इस्टिमेट अनुसार 3,66,000 रुपियाँ बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा 2 कोठा, भान्सा, शौचालय र धारा हुनेछन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रोग नियन्त्रण तथा उन्मूलन केन्द्र सीडीसीले कोरोना भाइरसको डेल्टा भेरिएन्टको नयाँ स्वरूप अन्य सरुवा रोगको तुलनामा बढ़ी संक्रामक भएको बताएको छ। सीडीसीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोरोना भाइरसको डेल्टा भेरिएन्टको नयाँ स्वरूपमा कोरोना भाइरस विरूद्धको खोपले विकास गरेको प्रतिरक्षा प्रणालीलाई कम गर्न सक्ने क्षमता रहेको न्यूयोर्क टाइमले जनाएको छ। अमेरिकाले यही मंगलबारबाट पूर्ण खोप लगाएका व्यक्तिलाई समेत अनिवार्य खोप लगाउन निर्देशिका जारी गरिसकेको छ। सीडीसीले भाइरस विरूद्धको खोपले गम्भीर बिरामी हुनबाट जोगाउने, अस्पताल भर्ना हुने दर कम गर्ने र मृत्युदर घटाउन सहयोग गर्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप कार्यक्रमलाई प्रोत्साहन गर्न खोप लगाएका सबै व्यक्तिलाई $100 उपलब्ध गराउने बताउनु भएको छ। अस्ट्रेलियाको सिडनीमा कोविड 19 का कारण जारी लकडाउनलाई व्यवस्थित बनाउन सरकारले संयौं सैनिक खटाएको छ। डेल्टा भाइरसबाट 3,000 भन्दा बढ़ी मानिस संक्रमित र 9 जना भन्दा बढ़ीको मृत्यु भएपछि सिडनीमा जारी लकडाउनलाई थप कड़ाई गर्न सरकारले सैनिक परिचालन गर्नु परेको बताएको छ। मुलुकको सबैभन्दा ठूलो शहर सिडनीमा कड़ा लकडाउनका बीच पनि संक्रमण फैलिने क्रम नरोकिएको अधिकारीहरूले बताएका छनृ कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित बंगलादेशमा डेंगूको प्रकोप बढ़ेको छ। जुलाई महिनामा मात्रै लामखुट्टेको टोकाईबाट निम्तिने डेंगूको प्रकोप 1920 जनामा पुष्टि भएको छ। गत जून महिनामा 272 जनामा डेंगूको प्रकोप पुष्टि भएको थियो। गत महिनाको तुलनामा करिब 600% डेंगूको बिरामीमा वृद्धि भएको छ। पाकिस्तानले आफूले तालिबानलाई सघाएको आरोप पूर्णतया अर्थहीन रहेको प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री इमरान खानले पाकिस्तानले अफगानिस्तानको आरोप पूर्णतया अर्थहीन रहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। उहाँले अमेरिकाको अफगानिस्तान युद्धको क्रममा पाकिस्तानले पीड़ा भोग्नु परेको बताउनुभयो।
नेपाल धितो पत्र बोर्डले 3 जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले न्यादी हाइड्रो पावर कम्पनी, साहस ऊर्जा र बुद्धभूमि नेपाल हाइड्रो पावरलाई गरी 5,40,00,000,000 रुपियाँ बराबरका 5,40,00,000 किता प्राथमिक शेयर निष्कासन गर्न अनुमति दिएको हो। बोर्डले दुईवटा हाइड्रो पावर कम्पनीलाई साउन 14 गते बिहिबार र एक कम्पनीलाई साउन 11 गते आईपीओ निष्कासनको अनुमति प्रदान गरेको नेपाल धितो पत्र बोर्डका सहप्रवक्ता रूपेश केसीले जानकारी दिनुभयो। न्यादी हाइड्रो पावरलाई योजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि जारी पुँजीको 27% 40,50,00,000 रुपियाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। साहस ऊर्जा लिमिटेडलाई पनि बोर्डले 1,05,00,000,000 रुपियाँ बराबरको 1,05,00,000 किता शेयर निष्कासनको अनुमति दिएको छ। त्यस्तै बुद्धभूमि नेपाल हाइड्रो पावरलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र अन्यलाई गरी कुल 12,00,00,000 रुपियाँ बराबरको 12,00,000 किता साधारण शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भू उपग्रह सेटेलाइट राख्ने सम्बन्धमा अघि बढ़ाएको प्रक्रिया रद्द गरेको छ। सेटेलाइट राख्न माग गरिएका कम्पनीहरू मध्ये छनौटमा परेका कुनै पनि कम्पनीले निर्धारित समयमा रेस्पोन्स नगरेपछि सबै प्रस्ताव र खरिद प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको प्रस्ताव अनुसार गत पुसमा विभिन्न देशका 9 कम्पनीले आशय पत्र बुझाएका थिए। आशय पत्र पेश गरेका 9 कम्पनी मध्ये योग्य ठहर भएका 4 कम्पनीसँग प्राधिकरणले आर्थिक प्रस्ताव माग गरेको थियो। तोकिएको समयभित्र आर्थिक प्रस्ताव प्राप्त नभएपछि प्रक्रिया नै रद्द गर्नु परेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिनुभयो। सर्लाहीको लालबन्दी नगरपालिका 2 जुटपानीमा करिब 20 करोड़को लगानीमा एकल गाई फार्म सञ्चालन भएको छ। स्थानीयवासी अप्सरा सिलवालले कामधेनु गौशाला प्राली नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाई पालन गर्दै आउनु भएको छ। शुरूमा 2 गाई पालेर शुरू गर्नुभएकी सिलवालले अहिले 150 गाई पाल्नु भएको छ। शुरूमा 10,00,000 लगानी गर्नुभएकी सिलवालले अहिले 18 बिघा जमिनमा गाई पालेर घाँस समेत लगाउनु भएको छ। फार्ममा हाल बिहान बेलुकी गरी दैनिक 700 लिटर दूध उत्पादन हुने गरेको छ भने हाल फार्ममा करिब 20 करोड़ लगानी भएको सञ्चालक सिलवालले जानकारी दिनुभयो। अहिले दूधबाट मासिक करिब 10,50,000 रकम संकलन हुने गरेको छ।
उहाँ हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार अजय बमबाट।
विश्व खेलकुदको कुम्भ मेला 32 ग्रीष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक जापानमा जारी छ। टोकियोमा भइरहेको ओलम्पिकमा नेपालको चुनौती भने सकिएको छ। शुक्रबार बिहान एथलेटिक खेलाड़ी सरस्वती चौधरीको प्रतिस्पर्धासँगै नेपालको चुनौती सकिएको हो। टोकियो ओलम्पिकमा नेपालबाट 4 खेलका 5 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। 5 खेलाड़ी युनिभर्सालिटी कोटा र वाइल्ड कार्ड मार्फत ओलम्पिक खेलेका हुन्। सदाझै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित रह्यो। सहभागी 5 खेलाड़ी दोस्रो चरणको यात्रा तय गर्न सकेनन्। सन् 1964 टोकियोमै आयोजना भएको ओलम्पिकबाट नेपालको ओलम्पिक यात्रा शुरू भएको थियो। तर नेपालको ओलम्पिक यात्रा 6 दशक पुग्ने लाग्दा नेपालको सहभागितामै सीमित छ। 3 खेलाड़ीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो। पौडीका गौरीका सिंह र एलेन्जर शाह एलेक्स तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए। जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा रहेको छ। चीनले 7 दिनको खेल सकिदासम्म 18 स्वर्ण 9 रजत र 11 काँस्यसहित 38 पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। आयोजक जापान 17 स्वर्ण 4 रजत र 7 काँस्यसहित दोस्रो स्थानमा छ। अमेरिका 14 स्वर्ण 16 रजत र 11 काँस्यसहित तेस्रो स्थान ओगटेको छ। अखिल नेपाल फुटबल संघ एन्फा र राष्ट्रिय फुटबल लीग खेल्ने क्लब बीचको बैठक निष्कर्ष विहीन सकिएको छ। एन्फा कन्फ्रेन्स 7 बाटोमा शुक्रबार बसेको 10 क्लब र एन्फा बीचको बैठक निष्कर्ष विहीन सकिएको हो। एन्फाले राष्ट्रिय लीगको मिति तय गर्न र अन्य मोडालिटी बारे छलफल गर्न बैठक बोलाएको थियो। शुक्रबारको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठक आइतबारका लागि डाकिएको छ।
अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश एक र बागमती लगायत बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश एक गण्डकी लुम्बिनी र कर्णाली एवं भोलि प्रदेश एक बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण इस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.5, वर्षा 10.1 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21.2, वर्षा 9.9 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 22.4, वर्षा 21.1 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 3.4 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 13.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय तहलाई थप प्रभावकारी बनाउनु पर्नेमा सांसदहरूको जोड। बाढ़ी पहिरो प्रभावित क्षेत्रको अध्ययनका लागि तत्काल प्राविधिक टोली खटाउन गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। नेपालमा आज थप 3611 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। कोरोना संक्रमणबाट थप 27 जनाको मृत्यु। 1816 जना संक्रमण मुक्त। र अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन थप प्रभावकारी बनाउन सेना परिचालन। हौस् त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।